नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौ प्राविधिक मित्र सुरेन्द्र पौडेल र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी छालामा के कस्ता समस्याहरू देखिन्छन्, छालालाई कसरी स्वस्थ बनाउन सकिन्छ, अझै चिसो समयमा छालामा बढी समस्या देखिने भन्ने कुराहरू आइरहेका छन्, योबाट कसरी बच्न सकिन्छ लगायत विविध विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रज्वल पुडासैनी। उहाँ निजामती कर्मचारी अस्पतालमा कार्यरत हुनुहुन्छ। डाक्टर, स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
छाला मानिसको सुन्दरतासँग जोडिएको हुन्छ। यो छालालाई सुन्दरै राखिराख्नको लागि, यसलाई चाहिँ राम्रो बनाउनको लागि मानिसहरू लागि परेका हुन्छन्। छालालाई सुन्दरता कायमै राख्नको लागि, यसलाई स्वस्थ बनाउनको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ?
हजुर, यो चाहिँ अब जस्तो हाम्रो छाला भनेको चाहिँ हाम्रो भित्री रोगहरूको पनि एउटा देखाउने ऐनाको रूपमा पनि हामी लिन्छौँ, होइन? त्यसै कारणले आफ्नो छालालाई स्वस्थ राख्न चाहिँ हामीले आफ्नो छालाको हेरविचार गर्नु पर्यो। अब खानपिन, व्यायाम, योगा आसनहरू गर्नेदेखि लिएर छालाको हेरविचारका लागि बिहान बेलुका मनतातो पानीले मुख धुने, त्यसपछि मुख धोइसकेपछि चाहिँ अब मोइस्चराइजर भनेको छालामा तेलको मात्रा बनाइराखी छालालाई चाहिँ एउटा किसिमको साइन, यो जुन चमक दिन्छ त्यो गरिराख्न र फुट्न आदि कम गर्नलाई मोइस्चराइजरको प्रयोग गरिरहने गर्नु पर्यो। त्यसै गरी सनब्लक, घामका विकिरणहरूबाट बचाएर छालालाई त्यसको सौन्दर्यता र विभिन्न किसिमका छालाका क्यान्सर, घामका एलर्जी, विकिरणका कारणले हुने अरू रियाक्सनहरूबाट बचाउन चाहिँ छालाको हेरविचार गर्न हामीले यी आदि चाहिँ गरिराख्नुपर्छ।
हजुर, यहाँले बचाउनको लागि विभिन्न क्रिमका कुराहरू, मोइस्चराइजरका कुराहरू गर्नुभयो, होइन? यो सबै ठाउँमा सम्भव नहुन सक्छ, सहर बजारमा यी कुराहरू पाउन सक्छन्। ग्रामीण भेगको परिवेश फरक छ हाम्रो देशको, यसलाई चाहिँ केही घरेलु उपायहरू पनि छन् कि?
घरेलु उपाय भन्नाले हाम्रो जस्तो गाउँघरतिर दूर दराजका जुन गाउँहरूमा खानपिन एकदम स्वस्थकर हुन्छ, व्यायाम हुन्छ, त्यसले पनि छालालाई चमक राख्ने, त्यसै गरी पानी प्रशस्त पिउने र छालाको लागि अरू भनेको चाहिँ जस्तो हामीले नुहाउँदाखेरि धेरै कडा खालको साबुनहरू प्रयोग नगर्ने, मुलायम खालका साबुन प्रयोग गर्ने र नुहाउँदाखेरि नै मनतातो पानीले थोरै समय 2-5 मिनट लाएर नुहाउने, नुहाउने बित्तिकै सम्भव छ भने नरिवलको तेल जिउमा घसिहाल्ने। अब नरिवलको तेल सामान्यतया सबैतिर पाइन्छ, अथवा घरमै गाउँघरतिर तोरीको तेल आफ्नै घरमै कुटेको शुद्ध छ भने चाहिँ तोरीको तेल पनि प्रयोग गर्दा हुन्छ। तर अनुसन्धानहरूले चाहिँ तोरीको तेल पनि मिसावट भएका तोरीको तेलले कतिपय केसमा चाहिँ एलर्जी गर्ने, विभिन्न प्रकारका अरू रोगहरू निम्ताउने पनि देखिएको छ। त्यसैले घरकै तोरीको तेलहरू प्रयोग गरेर छालालाई चिल्लो पारिराख्न सकियो र अरू हेरविचारका चिजहरू चाहिँ गर्न सकियो।
गाउँघरतिर घिउको पनि प्रयोग गर्ने गरिन्छ, अथवा अन्य चिउरीको घिउका कुराहरू यावत छन् नि, जो घराइसी अथवा ग्रामीण भेगमा पाइने जडीबुटीहरू छन् नि, ती पनि प्रयोग गर्छन्। तिनीहरू कतिको स्वस्थकर हुन्छन् छालाको लागि?
स्वस्थकर शुद्धता, यदि घिउ नै शुद्ध घिउ छ भने शरीरमा चाहिँ लगाउन मिल्छ, किनकि त्यसले चिल्लोपना, एउटा चाहिँ चिल्लोपना मेन्टेन गरिराख्ने भएर छालालाई। तर अनुहारमा चाहिँ सकेसम्म तेलहरू, घिउहरू चाहिँ नलगाउँदै नै राम्रो हुन्छ, किनकि त्यसले चाहिँ थप डन्डीफोरहरू निकाल्ने, अरू बिमिरा निकाल्ने हुन सक्छन्। त्यसरी जिउमा यदि शुद्ध घिउ छ भने प्रयोग गर्दा हुन्छ।
हजुर, अनि छालाको समस्या चिसो समयमा, जाडो समयमा बढी देखिने हो?
हजुर, पक्कै पनि यो जाडो याममा जुन चिसो हावा हुन्छ र यसमा आर्द्रता र ओस चाहिँ कम हुन्छ, र अर्को चाहिँ हामी जस्तो यो जाडो याममा लामो समय आगो ताप्ने, हिटरमा बस्ने हुनाले चाहिँ छालाको कोशिकाहरूमा पानीको मात्रा कम हुन्छ र विभिन्न प्रकारका समस्याहरू देखिन्छ। त्यस्तै सुक्खापनले गर्ने एलर्जी अथवा इक्जिमा जुन भन्छन् त्यो पनि देखिन्छ, ओठ फुट्ने, छालाहरू निस्किने, घाउ हुने आदि हुन्छन्। र अरू भनेको चाहिँ जस्तो यो चिसोकै कारणले पनि, अब यो हाम्रो जुन धेरै जस्तो यो बढी गृहिणीहरूलाई, चिसोमा हिँड्ने कुल कलेज बिहान बेलुका हिँड्ने मानिसहरूलाई चिल्ब्लेन अर्थात् चिसोले हात खुट्टा खाने रोग, जुनमा चाहिँ हात खुट्टा सुन्निने, चिलाउने, पुल्ने र दुख्ने आदि हुन्छ, र घाउ पनि हुनसक्छ कतिपय समयमा चाहिँ। अब त्यसको लागि चाहिँ मोजा पन्जा लगाउने, चिसो हावाको सम्पर्क र संसर्गबाट चाहिँ हाम्रो छालालाई बचाउने र चिकित्सकको सल्लाह बमोजिम नाइक्रोग्लिसरिन भन्ने मलम हुन्छ त्यो पनि लाउन सकिन्छ। त्यसै गरी कत्ले रोग अर्थात् सोरियासिस जुन भन्छ, कत्ला जस्ता चाँदीका कत्लासका निस्किने चिलाउने खालका धब्बाहरू चाहिँ शरीरमा विभिन्न हात खुट्टा ढाडहरूमा निस्किने, त्यो पनि जाडोमा बढी हुने गर्छ। त्यसै गरी चिसोले का कारण आउने जाडे रोग, जुन जाडे रोग भन्छौँ, एलर्जी, कमिलाले टोके जस्तो डाबर आउने पनि त्यो हुन्छन्। त्यस्तै ओठ फुट्ने, जिउ चिलाउने जाडोमा, डन्डीफोरहरू बढ्ने, कपालमा चाया पर्ने, कपाल झर्ने आदि समस्या चाहिँ जाडोमा अलिक बढी नै देखिन्छ।
हजुर, जो छालाको समस्याका कुरा यहाँसँग गरिरहँदाखेरि छालामा देखिने समस्या अथवा छालामा छाला सम्बन्धी रोगहरू उपचारपछि निको हुन्छन् नि हुँदैनन्, यी रोगहरू कस्ता हुन्छन्?
यो सबै छालाका रोगहरू धेरै जस्तो अब कत्ले रोग र दावे रोग, यिनी रोगहरू चाहिँ अलिकति लामो समय जाने छालाका दीर्घ रोगहरूमा पर्दछन्। तर अगाडि उल्लेख गरे जस्तो यो छाला फुट्ने, कपाल झर्ने, कपालमा चाया आउने, यी चाहिँ ठिक हुने तर फेरि आउने चिसोमा फेरि बढ्ने चाहिँ सम्भावना रहन्छ। र छालाका कतिपय रोग जस्तो कत्ले रोग चाहिँ दीर्घ रोग हो, यो चाहिँ जस्तो हाम्रो प्रेसर सुगरहरू छन् त्यस्तै हो, त्यसलाई हामीले ठिक गर्न सक्छौँ। तर फेरि बल्झिने, चुरो टक्सी खाने, घाममा निस्किने, अस्वस्थकर व्यायाम नगर्ने, खानपिनहरू अस्वस्थकर हुनेहरूको पनि फेरि पनि कत्ले रोगहरू बढ्ने हुन्छ। त्यसरी कतिपय रोगहरू जस्तै 24 पनि ठिक हुन्छन्, तर हामीले 24 आयो भन्दैमा अब निचर्ने, कोटौनी गर्यो भने दागहरू, खत बस्ने र त्यो दीर्घकालसम्म रहने हुन्छ। भनेपछि समयमै उपचार गर्नु पर्यो, कतिपय रोगहरू चाहिँ दीर्घकालसम्म नै जान्छन्, तिनलाई बेला बेलामा चिकित्सकको परामर्श लिनु पर्ने चाहिँ हुनसक्छ।
हजुर, जस्तै छाला सम्बन्धी कुनै समस्याहरू लामो समयपछि उपचार गर्दाखेरि ठिक नहुने, बढी खर्च हुने, वर्षौँ लाग्ने, यी समस्याहरू देखिरहेका हुन्छन्। यो किन, यो रोगकै कारणले हो अथवा हाम्रो केही खानपिनको नमिलेर अथवा केही अरू कुराहरू नमिलेर हो, यो किन होला यसो?
यो चाहिँ अब कतिपय चाहिँ अब छालाका रोगहरू जेनेटिक भनेको वंशानुगत, अब त्यो चाहिँ हाम्रो वंशानुगत नै हुन्छन्। भनेपछि ती रोगहरू त हामीले चाहेर पनि तिनलाई रोक्न सक्दैनौँ। तर अब वातावरणका कारण हुने रोगहरू जस्तो चिसोका कारण, घामका कारणले, घामका विकिरणका कारणले, हाम्रो अस्वस्थकर पानी बेहोराका कारणले हुने चाहिँ हामीले रोक्न सक्यौँ। तर अब जस्तो यो जेनेटिक सोरियसिस भन्ने जुन कत्ले रोग अथवा अरू जेनेटिक वंशानुगत रोगहरू जुन हुन्छन् तिनलाई चाहिँ कतिपय हदसम्म चाहिँ हामीले रोक्नै सक्दैनौँ, अथवा हामीले वातावरणको कारणले हुने भए चाहिँ त्यसलाई हामीले रोक्न सक्यौँ। यदि अब वंशानुगत छ भने चाहिँ त्यो अब हुने तर ठिक हुन्छ, चिकित्सकको परामर्श राम्रोसँग भएमा, उपचार ठिक राम्रो परेमा चाहिँ त्यो बेला बेलामा ठिक हुने हुन्छ। तर फेरि बल्झिने सम्भावना चाहिँ कतिपय छालाका दीर्घ रोगहरूमा हुन सक्छन्।
अहिले अब छाला सम्बन्धी अथवा फेससँग सम्बन्धित, अब शरीर छालासँग सम्बन्धित विभिन्न किसिमका क्रिमहरू ब्युटी पार्लरमा जाने अहिले संख्या बढिरहेको छ, यस्तो अवस्थामा त्यहाँभित्र हुने जुन छालामा प्रयोग हुने चाहिँ वस्तुहरू छन् नि, ती कतिको स्वास्थ्यकर हुन्छन्, के पाउनु भएको छ बजार एरियातिर? याद किनभने नियमित रूपमा चेक जाँचमा पनि बस्नुहुन्छ, समस्याहरू कस्ता भेटिन्छन्?
अहिले अब यो चाहिँ तपाईँले एकदम सान्दर्भिक प्रश्न उठाउनु भयो, यो निकै नै प्रचलनमा छ। अब विभिन्न प्रकारका पसलहरूमा गएर औषधि नाम नखुल्लेका, नबुझिने, नचिनिने, एकदम बास्नेदार, देख्दाखेरि चाहिँ लगाउँ लगाउँ लाग्ने मलमहरू लगाएर अनुहारै बिगारेर डन्डीफोरु मार्ने, कपाल उमार्ने, त्यसै गरी अनुहार रातो हुने रोगहरू निकै व्याप्त छ, हामीले अस्पतालमा धेरै नै देख्छौँ। अब त्यस्ता किसिमका एकदम बास्नेदार मलमहरू चाहिँ नलगाउँदा राम्रो हुन्छ। अनुहारमा अथवा जिउमा, शरीरमा कुनै पनि किसिमको मलम लाउनुहुन्छ भने बुझिने अक्षर भएका, राम्रोसँग उल्लेखित गरिएका, चिकित्सकको परामर्श बमोजिम मिल्या छ कि छैन हेरेर मात्र प्रयोग गरेर उचित हुन्छ। नभए चाहिँ त्यसले अझ असामान्य रूप लिएर अनुहारलाई नै अलिकति विरूपण गर्ने किसिमका त्यो परिवर्तनहरू चाहिँ आउन सक्छन्। त्यसैले यी कुरामा चाहिँ हामीले निकै नै ध्यान दिनुपर्न आवश्यक छ र यो चाहिँ अब सबै समन्वयकारी भूमिका चाहिँ सबैले नै निभाउनु पर्छ, सरकारदेखि लिएर अब तपाईँहरू जस्तो यो प्रतिष्ठित मिडियाहरू हुनुहुन्छ होइन, सबै टेक्निसियन, हामी अब मेडिकल पर्सनहरू भनौँ, सबै मिलेर यो कुरामा चाहिँ अलिकति काम गर्नै पर्नेछ।
जस्तै अब यहाँ पनि भन्नुभयो शरीरको ऐनाको रूपमा छाला रहेको छ होइन, किनभने छाला बाहिरी अङ्ग हो, यो प्रत्यक्ष रूपमा देखिन्छ, तर पनि अहिले भने जस्तै बजारमा विभिन्न किसिमका क्रिमहरू शरीरमा लगाउने लोसनहरू यावत भेटिन्छन्, आम नागरिकलाई यो कुरा थाहा नहुन सक्छ, किनभने व्यापारीहरूले बेच्नको लागि राखिएका सामान उहाँले प्रयोग गर्छन्, त्यसले गर्दा समस्या हुन्छ, यसलाई कसरी समाधान गर्ने, कसरी उहाँले योबाट बस्ने?
छालाको रोगहरूको बारेमा पनि उहाँहरू जानकारी राख्नु पर्यो, हामीले जनचेतना फैलाउने, अब तपाईँहरू मिडिया हुनुहुन्छ, हामी पनि चिकित्सा कर्मीहरूले पनि यसबारे जानकारी फैलाउने, अब छालाका तिनका प्रकार, रोगका प्रकार बमोजिम मात्र उपचार गर्नु पर्यो, जथाबाजी मलमहरू लगाउनु भएन, खाने औषधिको हकमा पनि त्यही नै हो, जथाबाजी औषधि खानाले रियाक्सन भएर कतिपयको मृत्यु पनि भएको पनि हामीले पाएका छौँ। त्यसै कारणले चिकित्सकको सल्लाह बमोजिम मात्र हामीले औषधिहरू सेवन गर्ने, त्यसै गरी सरकारले पनि अब यो औषधि रेगुलेसन जुन हुन्छ, कस्ता प्रकारका औषधि चाहिँ बजारमा जान दिने, कस्ता प्रकारका औषधि चाहिँ जान नदिने, त्यो बारे एकदम त्यो निगरानी गरिराख्ने, त्यो चाहिँ गर्नुपर्छ। यो चाहिँ सबैको नै भूमिका चाहिँ एकदम महत्त्वपूर्ण रहन्छ यस विषयमा चाहिँ। र हामीले सबैले समन्वय गरेर समन्वयकारी भूमिकामा सबैले अब जानकारीमूलक विभिन्न सन्देशमूलक यस्ता कार्यक्रमहरू तपाईँले गरिरहनु भएको छ, यो चाहिँ जनतालाई जानकारी दिने, दूरदराजका गाउँहरूमा पनि यसो गरे चाहिँ राम्रो हुने रहेछ, यसो छालामा गर्नु नहुने रहेछ भन्ने जानकारीहरू चाहिँ समय नै यसरी दिइराख्दा नै अब यो लामो समयमा केही न केही परिवर्तनहरू त अवश्य देखिएला।
हजुर, अहिले यो फेसियलको चलन पनि छ होइन, फेसियल गर्ने यो कतिको सुरक्षित छ छालाको लागि?
अब फेसियल भन्ने विभिन्न प्रकारका छन्। अब अहिले तपाईँको पार्लरहरूमा गर्ने फेसियल छुट्टै छन्, त्यसै गरी अब यो हाइड्रा फेसियल भन्ने छ पानीको, र यो जुन अल्ट्रासाउन्डको वेभहरू युज गरेर चाहिँ मेडिकलहरूमा कस्मेटिक क्लिनिकहरूमा गर्ने फेसियल छुट्टै छन्। र पक्कै पनि अब चिकित्सकले गरेको हाइड्रा फेसियल भन्ने जुन हुन्छ, अब धेरै जस्तो चाहिँ त्यो चाहिँ पानीको फोहरा र अल्ट्रासाउन्डको वेभ युज गरेर गरिने, जुनमा चाहिँ वैज्ञानिक अनुसन्धानहरू भएका छन्। त्यस्ता उपचारहरू गर्दा चाहिँ पालामा खासै त्यस्तो नकारात्मक असर नगर्लान्, तर अब चिकित्सकको निगरानी बगेर गरे जुन निगरानी नभइकन गर्दा चाहिँ अब त्यसले हानिकारक असरहरू, अब छालामा कुनै पनि प्रकारको घर्षणहरू हुँदाखेरि घोट्दा केमिकल लगाउँदा त त्यो एकदम निगरानीमा गर्नुपर्ने हुन्छ। त्यसैले जथाभावी चाहिँ गर्नु उचित हुँदैन। अस्पतालमा अथवा क्लिनिकमा डाक्टरको निगरानीमा गर्दा चाहिँ त्यो चाहिँ उचित हुन्छ।
हजुर, भन्नाले छालाको रोग के कुराहरू आफ्नो खानपिनका कुराहरू वातावरणले पनि असर पर्छ भने केही चाहिँ यिनीहरू वंशानुगत हुने रहेछन् होइन त्यसो भए?
हजुर हो, पक्कै पनि हो।
अब यो त हामीले छाला सम्बन्धी कुरा गर्यौँ, अब यौनका कुरा गर्दाखेरि पछिल्लो समय यौन रोग पनि बढिरहेको देखिन्छ, किनभने युवा पुस्ताहरूदेखि लिएर ज्येष्ठ नागरिकसम्म पनि यी समस्याहरू देखिएका छन्। तर पनि यो खुलेर भन्न सक्दैनन्, यो अवस्था अझै पनि कायमै छ, के पाउनु भएको छ यहाँले काम गर्ने सिलसिलामा?
हजुर, अब यौन रोग, अब यौन रोग एउटा पाटो छुट्टै भयो र यौन समस्या छुट्टै छन्। अब यौन रोग भन्नाले जस्तो अब हामीले अस्पतालहरूमा देखिरहने चाहिँ यो पिपहरू बग्ने, योनिबाट पिप बग्ने, त्यो चाहिँ असुरक्षित यौन सम्पर्क गरेको लगभग एक हप्ताभित्र यो मूत्र नलीबाट पिसाब आउँदा पोल्ने, बिज्ने, पिप निस्किने हुन्छ। अब त्यसको लागि उपचार गर्नुपर्छ र त्यो बारे हामी सचेतना पनि बिरामीलाई पनि गर्छौँ, र जोसँग सम्पर्क भएको उहाँहरूलाई उपचार गर्ने र त्यस्तो असुरक्षित सम्पर्क नगर्न, किनकि त्यसरी गर्नाले एचआइभी, भिरिङ्गी जस्ता अरू हेपाटाइटिस नै भयो त्यस्ता रोगहरू चाहिँ सर्ने सक्ने सम्भावना हुन्छन्। त्यसैले ती रोगहरू हामीले देखिरहन्छौँ, र यौन समस्याका रूपमा चाहिँ अहिले जस्तै अलिकति उमेर भएका, धेरै नै अस्वस्थकर खानपिन भएका, चुरो ट्रफी सेवन गर्ने, सुगरका बिरामीहरूको चाहिँ यौन उत्तेजना नहुने पनि धेरै नै आउनुहुन्छ। अब त्यस्तै अरू भनेको चाहिँ अब यो शीघ्र स्खलन हुने, अब सुगरकै बिरामी अथवा मानसिक तनावहरू भइरहने, श्रीमान श्रीमतीको बीच पनि तनाव भइरहने गर्दा पनि यी समस्याहरू चाहिँ निम्तिन्छन्, जस्तो शीघ्र स्खलनकै अथवा उत्तेजना नहुने, त्यो चाहिँ हामीले निकै नै पाएका छौँ।
हजुर, यसै यौन रोग र यौन समस्या फरक कुरो हो, कस्ता व्यक्तिहरूमा यौन रोगका समस्याहरू बढी देखिएका छन्?
हामीले चाहिँ अस्पतालमा अब धेरै जस्तो देखिने चाहिँ अब युवा अवस्थाका मान्छे, युवा अवस्थाका जो हुनुहुन्छ उहाँहरूमा बढी देखिन्छौँ। उहाँहरू चाहिँ अलिकति अब आवेगमा आउने कारणले नै होला, कि अब उहाँहरूको चाहिँ अलिकति यो असुरक्षित सम्पर्क नै गरेको पाइन्छ। अब धेरै जस्तो चाहिँ अब साथीभाइको लैलैमा अथवा रक्सीसँगै मद्यपान धुम्रपानहरू गरिराख्दाखेरि चाहिँ त्यसकै आवेगमा आएर साथीभाइहरूसँग चाहिँ गएर असुरक्षित सम्पर्क गरेको धेरै पाइन्छ। त्यस्तै विदेशमा रहनुभएका कतिपय मानिसहरू पनि असुरक्षित सम्पर्क भएर विभिन्न प्रकारका रोगहरू लिएर आउनुहुन्छ, र विदेश जाने सिलसिलामा जस्तो हाम्रै अस्पतालमा, निजामती कर्मचारी अस्पतालमा विभिन्न प्रकारका जाँचहरू गरिन्छ, ती जाँच गर्दा चाहिँ भिरिङ्गी रोगहरू आदि चाहिँ देखिएको पाइन्छ। अब ती देखेपछि पनि अब जस्तै रोगहरूमा चाहिँ अब पापदान चाहिँ त्यसले चाहिँ रोकावट गर्ने हो कि जस्तो समस्याहरू पनि देखिएका छन्, र प्रायः चाहिँ हामीले युवा अवस्थाकै मानिसहरू चाहिँ बढी देख्छौँ।
सब यौन रोगका बिरामीहरू यहाँसँग आउँछन्, ती रोगीहरू कस्ता हुन्छन्? निको हुने खाले यौन रोग हुन्छ या निको नहुने किसिमका यौन रोगीहरू बढी भेटिन्छन्? कस्ता छन् पछिल्लो समयमा?
यौन रोगहरू धेरै हदसम्म निको हुन्छन्, तर अब त्यो भन्दैमा हामीले असुरक्षित यौन सम्पर्कलाई बढावा दिएको त होइन, तर हामीले हेरविचार गर्नुपर्छ, किनकि अब त्यो रोग लाग्नुभन्दा लाग्ने नदिनु उचित उपाय हो। अब एचआइभीकै हकमा पनि, एचआइभी पनि अहिले औषधिहरूको सेवनपछि निर्मूल हुन्छ, तर अब एचआइभी लाग्यो भने त त्यसले फेरि विभिन्न प्रकारका समस्याहरू ल्याउने सम्भावना जहिले पनि रहन्छ। उपचार हुन्छन् विभिन्न प्रकारका, जस्तो भिरिङ्गी नै देखियो भने पनि त्यसको पनि उपचार हुन्छ, तर रगतमा चाहिँ भिरिङ्गीको किटाणुहरूको चाहिँ एउटा त्यो खत जस्तो चाहिँ बसिराख्छ, त्यही खतका कारणले वैदेशिक रोजगारमा जान चाहिँ अहिले यो प्रावधानहरूले चाहिँ उनीहरूलाई रोक्न सक्छ भने ठिक हुन्छन्, तर त्यसको खत शरीरमा रहने एउटा सक्ने सम्भावना रहन्छ। र अर्को चाहिँ जस्तो अब लाग्यो भने त रोग लाग्यो भने चाहिँ अब ठिक हुन्छ भन्नेमा समस्या नै नदेऊला मृत्यु नगरौला भन्ने चाहिँ सकिँदैन। भनेपछि हामीले चाहिँ यो विषयमा चाहिँ अझ जनचेतना चाहिँ जगाउनु एकदम जरुरी छ।
अहिले यो रोगको कुरा गर्दाखेरि कुन उमेर समूहका व्यक्तिहरू बढी आउँछन् यो समस्या लिएर अस्पतालहरूमा?
अहिले चाहिँ हाम्रो अस्पतालमा लगभग 18-35 तर कहिले काहीँ त अब अलिकति युवा वृद्धावस्थाका बिरामीहरू पनि पाएका छौँ। र धेरै जस्तो चाहिँ हामीले लगभग 18-40 वर्षको उमेरका बिरामीहरू चाहिँ बढी देख्छौँ यौन रोगका चाहिँ।
यौनको कुरा गर्दाखेरि युवामा चाहिँ बढी देखियो है त्यसो भए?
युवामा बढी देख्यो, तर यौन समस्या चाहिँ 40+ बिरामीहरूमा हामीले बढी देख्छौँ। जस्तै उत्तेजना नहुने, शीघ्रस्खलन हुने चाहिँ अलिकति बढ्दो उमेरका व्यक्तिहरूमा बढी पाएका छौँ।
हजुर, हामीले अहिले यौन रोगका कुरा गर्यौँ, यौन समस्याका कुरा गर्दाखेरि यौन समस्याको समाधान हुन्छ कि हुँदैन?
यौन समस्याको पनि समाधान हुन्छ। यौन समस्याको चाहिँ अलिकति यो मानसिक पाटो पनि छ, त्यसैले हामीले अब हामी छाला यौन रोग विशेषज्ञ र यो मानसिक रोग जुन विभागका दक्ष चिकित्सकहरू हुनुहुन्छ उहाँहरूसँग समन्वय गरेर उपचार गरिनुपर्ने हुन्छ, किनकि त्यसमा चाहिँ मनोसामाजिक अलिकति मानसिक पाटो पनि भएकाले।
अहिले सामाजिक सञ्जालहरूमा यौन समस्या भएमा तुरन्तै समाधान हुन्छ भनेर विभिन्न किसिमका औषधिका यावत प्रचारहरू देखिन्छन्, यी कतिको स्वास्थ्यकर छन् शरीरको लागि?
अब यस्ता खालका अब विज्ञापनहरूबाट चाहिँ हामी अलिकति सचेत नै हुनुपर्छ। अब सामाजिक सञ्जालमा धेरै प्रकारका अहिले यहाँ जानकारीहरू छन्, तर कस्ता जानकारी उपयुक्त हुन्, कस्ता चाहिँ अलिकति भरपर्दा हुन् भन्ने बारे चाहिँ हामी जनताहरू आफै नै सचेत हुनुपर्दछ। अब त्यसका लागि चाहिँ अब यस्ता जानकारी विज्ञापनहरूको पछाडि लाग्नुभन्दा आफ्नो रोगको विषयमा चाहिँ चिकित्सकबाट नै भेटेर सल्लाह लिन चाहिँ उचित ठान्छु म। र यस्ता विभिन्न प्रकारका अब यो क्लेमहरू ठिक गर्छौँ सबै 100% निको ग्यारेन्टी भन्ने चिज चाहिँ चिकित्सा शास्त्रमा त्यस्तो धेरै हुँदैन, किनभने अब यो मानिसको हरेक मानिसको शरीर हाम्रो विज्ञान हाम्रो यो कोशिकाहरूको सञ्चालन स्वचालित हुने जुन प्रक्रिया छ त्यो फरक हुन्छ। त्यसैले सबै मान्छेलाई 100% ग्यारेन्टी एउटा मलम लाउने बित्तिकै सबै ठिक हुने त्यस्तो बारे त्यस्तो चाहिँ हामी वैज्ञानिक अनुसन्धान गरिरहने चिकित्सकहरूलाई चाहिँ अलिकति यो त्यो चाहिँ अलि अपाच्य नै हुन्छ।
जुन यौन समस्याहरू छन् नि ती समस्याहरू समाधान हुन्छ नि हुँदैनन्?
यौन समस्याहरू समाधान हुन्छन्, यौन समस्या समाधान हुन्छन्, तर कतिपयको हकमा चाहिँ जस्तो हाम्रो अस्वस्थकर खानपिन गरिराख्ने, व्यायाम नगर्ने, तनावहरू लिइराख्ने ती कारणले पनि यौन समस्याहरू बढाएका छन्। खानपिनले, चोर टक्सीले, मद्यपान धुमपानले नै बढाउँछन्। अब कतिपयलाई चाहिँ औषधि सेवन कुनै पनि दृढ रोगका औषधिहरू सेवन गर्दै हुनुहुन्छ भने तिनले पनि कहिले काहीँ अब यस्ता यो मानसिक रोगका औषधिहरूले तिनले स्वत अब यो अलिकति उत्तेजनाहरू नगराउने समस्याहरू देखिन सक्छन् भनेपछि ठिक हुन्छन्, तर त्यो अब कारण के हो हामीले कारण पत्ता लगाउनुपर्छ। विभिन्न कारणहरू हुन्छन् योसँग सम्बन्धित चाहिँ मानसिक पाटो छ भने त्यही अनुसार उपचार गर्नु पर्यो, र यदि शारीरिक अरू केही कारण छन् भने तिनको उपचार गर्यो भने चाहिँ निको हुन्छ। र त्यस्तै सुगरका बिरामीहरूमा सुगर कन्ट्रोल गर्नु पर्यो, प्रेसरका बिरामीहरू तिनको चाहिँ उपयुक्त उपचार भयो भने पक्कै पनि कम हुन्छ।
हजुर, हामी यौन समस्या भन्दाले कस्ता कस्ता समस्यालाई यौन समस्या भन्छौँ डाक्टर साहब?
यौन समस्या भन्नाले चाहिँ हाम्रो जस्तो अब यो बिरामीहरूलाई उत्तेजना नहुने, मानिसहरूलाई उत्तेजना नहुने, अर्को चाहिँ शीघ्र स्खलन हुने, सम्पर्क भएको केही क्षणमा नै अब त्यो स्खलन भइहाल्ने, त्यस्ता प्रकारका समस्याहरू, अब शारीरिक सम्पर्कमा इन्ट्रेस्ट नलाग्ने, उत्तेजना नआउने तिमी हुँदैन सबभन्दा बढी देखिने समस्याहरू चाहिँ
यी समस्याहरू महिला पुरुषमा कुनमा बढी देखिन्छन् यी यौन समस्याहरू?
अब हामीले चाहिँ अस्पतालमा धेरै जस्तो आउने चाहिँ पुरुषहरू आउनुहुन्छ। अब हाम्रो अलिकति यो सामाजिक परिवेशले पनि होला महिलाहरू त्यति खुल्न चाहनु हुँदैन, पुरुषहरू चाहिँ धेरै जस्तो आउनुहुन्छ। अब 40+ पुरुषहरू चाहिँ धेरै जस्तो आएको पाइन्छ, अब त्यो अलिकति हाम्रो यो सामाजिक पाटोको कारण हुन सक्छ।
हजुर, अब यौन समस्या अथवा यौन रोगको सन्दर्भमा कुराकानी गर्दाखेरि यहाँले पनि भन्नुभयो अस्पतालमा अझै पनि खुल्न सक्ने अवस्था छैन, त्यसरी आउँदैनन् भन्नुभयो। पछिल्लो अवधिमा यौन समस्या र यौन रोगको विषयमा अहिले पनि त्यसरी खुलेर आउन सक्ने अवस्था छैन, तर पनि हाम्रो के छ भने एउटा जुन परिवेश छ महिलाले महिला डाक्टर भइसकेपछि अलिकत खुलेर आउन सक्ने, पुरुषले पुरुषसँग खुल्न सक्ने यो वातावरण चाहिँ हुन सक्छ, तर यो अवस्थाले गर्दाखेरि पनि कतै नागरिकहरू यो समस्या लिएर अस्पताल जान नसकेका हुन् कि के पाउनु भएको छ, यहाँको अनुभव के छ?
हजुर, यो पाटो पनि निकै नै व्याप्त छ, तपाईँले यो एकदम सही कुरा उठाइरहनु गरिरहनु भएको छ. जस्तो चिकित्सक पनि अब हामी पुरुषहरू देख्यो भने महिलाहरू कतिपय त अब हामी यौन रोगकै विशेषज्ञ भयौँ, अब यौनिका रोगहरू देखाउन नचाहने, स्तनका बिमिरा फोकाहरू घाउहरू देखाउन नचाहने हुन्छ. त्यसै गरी अब महिलाको हकमा पनि महिला चिकित्सक हुनुभयो भने चाहिँ अब अथवा महिला नै डक्टर देखाउँछु भनेर पनि आउने पनि हुन्छन्. भनेपछि यी कारणहरू चाहिँ हाम्रो उपचारमा कहीँ न कहीँ केही न केही अलिकति यो ठेकबहार चाहिँ पक्कै पनि गरेकै होला यो पाटोले.
भन्नाले अझै पनि यौन रोग र यौन समस्या लिएर अस्पताल अथवा चाहिँ चिकित्सक वहाँ आउन सक्ने वातावरण बन्न सकेको छैन भन्नु खोज्नुभएको हो, खुलेर आउन सक्ने
हो? यो चाहिँ हो, अहिले अझै पनि त्यति खुलेर आफ्नो समस्याहरू भन्न नचाहने धेरै नै समूह हुनुहुन्छ. अब हाम्रो अस्पतालमा आउने त हामीले अब यो जुन देखिने बिरामीहरू मात्र हुन्, अब त्यो हाम्रो यसमा समाजमा कति हुनुहुन्छ अब कति त थाहा नै छैन हामीलाई. दूरदराजका गाउँमा कतिलाई समस्याहरू होला उहाँहरू अब चिकित्सककोमा अब लाज मान्नुहुन्छ, पुग्नै हुँदैन. त्यो किसिमले चाहिँ अलिकति यो छेकपार रुकावट पक्कै पनि भएको छ. बिरामीहरू जति हुनुहुन्छ त्यति चाहिँ खुलेर आउनु भएको चाहिँ हामी पाउँदैनौँ.
डाक्टर, हामीले यहाँसँग छालाका विषयमा, यौन रोगका विषयमा, यौन समस्याका विषयमा कुराकानी गर्यौँ. अब छाला तथा यौन रोग विशेषज्ञ हुनुहुन्छ, यो सम्बन्धमा अन्तमा जाँदा के भन्नुहुन्छ?
म चाहिँ अब यो रेडियो नेपाल मार्फत सबै सुनिरहनुभएका श्रोताहरूलाई आफ्नो छालाको हेरविचार राम्रोसँग गर्नुहोला. छालामा कुनै पनि प्रकारका बिमिरा, असामान्य जस्ता देखिने अनुहारका कोठीहरू, रगत बगिरहने, पुल्ने, चिलाउने घाउहरू, ठिक नभएका दीर्घकालसम्म रहेका घाउहरू भएमा तुरन्त छाला रोग विशेषज्ञ अथवा नजिकको चिकित्सककोमा सल्लाह लिनुहोला र तिनको उपचार गर्नुहोला र आफ्नो छालालाई स्वस्थ राखिराख्नुहोला.
हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद.
धन्यवाद.
अहिले हामीले कुराकानी गर्यौं छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रज्वल पुडासेनीसँग. उहाँ निजामती कर्मचारी अस्पताल काठमाडौँमा कार्यरत हुनुहुन्छ. यसै कुराकानी सँगसँगै आजको समय सन्दर्भ यही सकिन्छ. प्राविधिक मित्र सुरेन्द्र पौडेललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.